नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। संसदको माथिल्लो सदन राष्ट्रिय सभाले हिजो स्थानीय तहहरूसँग समन्वय बैठक गरेको छ। संहिता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने सन्दर्भमा प्रदेश र स्थानीय तहसँग छलफल गर्ने क्रममा हिजो स्थानीय तहसँग छलफल गरिएको राष्ट्रिय सभाले जनाएको छ। छलफल त्यसै गरी संघीयताको थप कार्यान्वयनका सन्दर्भमा राष्ट्रिय सभाको भूमिका लगायतका विषयमा आजको अन्तर सम्वादको पहिलो चरणमा केन्द्रित हुनेछौ। राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्याल हामीसँग कुराकानीमा हुनुहुन्छ। डाक्टर साहब, स्वागत छ यहाँलाई। हजुर, अब यहाँहरूले हिजो स्थानीय तहहरूसँग समन्वयात्मक बैठक गर्नुभएको छ। मूलत संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने सन्दर्भमा यहाँहरूले बैठक गर्नुभएको भनिएको छ। मूल रूपमा राष्ट्रिय सभाले संघीयता प्रवर्धनका सन्दर्भमा, संघीयतालाई अझ बढ़ी कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय तहहरूसँग कसरी समन्वय गरेर अगाडि बढ़िरहेको छ त?
धन्यवाद यो प्रश्नको लागि। अब सर्वप्रथम अलिकति हामीले राष्ट्रिय सेवाको संवैधानिक व्यवस्था अनुसार यसको गठनको सन्दर्भ पनि यहाँहरूले पृष्ठभूमिमा चाहिँ सम्झिनुपर्ने हुन्छ। राष्ट्रिय सेवाको गठन स्थानीय तहका पालिकाका प्रमुख र उपप्रमुख साथै प्रदेश सभाका सदस्यहरूको निर्वाचित मण्डलबाट निर्वाचित गरेर चाहिँ राष्ट्रिय सभाका सदस्यहरू निर्वाचित हुने र त्यसै अनुरूप चाहिँ राष्ट्रिय सभा गठन हुने व्यवस्था छ। त्यस कारणले गर्दाखेरि संघीय संघ प्रदेश स्थानीय तहको वास्तवमा प्रत्यक्ष सम्बन्ध रहने चाहिँ सभा भनेको संघीय संसदको राष्ट्रिय सभा हो। त्यो दृष्टिकोणले पनि हामीले आजसम्म राष्ट्रिय सभा गठन भएको 7 वर्ष बितिसक्यो, अलिकति औपचारिक हिसाबले चाहिँ यस्तो खालको चाहिँ कार्यक्रम गर्न सकेका थिएनौँ। भदै केन्द्रमा बसेर चाहिने हाम्रो संघीयता सबलीकरण सम्बन्धी सभा मार्फत र राष्ट्रिय सभाका समितिहरू मार्फत पनि विभिन्न किसिमका कार्यक्रमहरू भइराखेकी थिए। यो चाहिँ एउटा पहिलो अभ्यास पनि हो। यसैलाई अलिकति सफलीभूत पार्नलाई हामीले राष्ट्रिय सभाको नियमावली 2080 संशोधन गर्यौँ र यसले 3 किसिमका समन्वय बैठक गर्ने भनेर चाहिँ हामीले नियमावलीमा राख्यौँ। एउटा समन्वय बैठक कस्तो छ भन्दाखेरि राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको सहित प्रदेश सभाका सभामुख उपसभामुखहरूको एउटा समन्वय बैठक गर्ने भनेर चाहिँ एउटा व्यवस्था गर्यो। भलै यो अझै कार्यान्वयन हुन सकिरहेको छैन अहिलेसम्म। दोस्रो, राष्ट्रिय सभाका समितिहरू र प्रदेश सभाका समितिहरूको बिचमा पनि समन्वय बैठक गर्ने भनेर राख्यो र अहिले अनि तपाईँले प्रसङ्ग निकाल्नुभएको विषय तेस्रो विषय हो। त्यो विषय भनेको के भन्दाखेरि चाहिँ नि राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट निर्वाचित चाहिँ सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रमा गएर त्यहाँका विभिन्न आयामहरूमा संघीयतासित सम्बन्धित रहेर विभिन्न पक्षमा समन्वय बैठक गर्ने भनेर चाहिँ राख्यो। यसै व्यवस्थालाई कार्यान्वयन गर्ने सिलसिलामा यसपालि ऐतिहासिक रूपमा हामीले के डिसिजन गर्यौँ भन्दाखेरि एकै पटक राष्ट्रिय सभाका सबै मान्य सदस्यहरू आफ्नो निर्वाचन क्षेत्रमा जाने भनेर चाहिँ सभाले डिसिजन गर्यो। विभिन्न चरणमा चाहिँ छलफलहरू पनि भए र त्यसको कार्यान्वयनको स्वरूप उनलाई हामीले अलिकति यो वर्षको आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमै अलिक छिटो जाउँ भनेर चाहिँ 2 पटक चाहिँ सेड्युलिङ पनि गरिसकेका थियौँ। चैतमा पनि 1 पटक जाने तय गरिएको थियो, वैशाखमा पनि जाने तय गरिएको थियो। विभिन्न कारणवश त्यति बेला तिनी प्रतिस्थापन विधेयकहरू र यो अहिलेको वर्षीय अधिवेशन यो बजेट अधिवेशनको सुरुवाती चरणले गर्दाखेरि चाहिँ हामीले स्थगन गर्नु परेको थियो। यसैलाई अस्ति हामीले तपाईँले थोरै एउटा करेक्सन के गर्नु पर्ला भन्दाखेरि स्थानीय तहसँग मात्रै होइन, यो प्रदेश सभा र स्थानीय तहसँग 2 दिन कार्यक्रम भएको छ। अस्ति हामीले 11 गते पहिलो दिन यहाँबाट मान्यजीहरू चाहिँ सबै आफ्नो निर्वाचन क्षेत्रमा 10 गते जानुभयो। 11 गते स्थानीय तहका पालिकाका प्रमुख उपप्रमुख र केही त्यहाँका कर्मचारीहरूसँग प्रशासकीय अधिकृतहरूसँग पनि छलफल भयो र उत्साहजनक रूपमै चाहिने छलफल बैठकहरू भए र हिजो फेरि प्रदेश सभाका सदस्यहरूसँग त्यहाँ सम्बन्धित प्रदेशका चाहिँ सभामुखज्यूले अध्यक्षता गर्ने गरी त्यहाँका मुख्यमन्त्री र मन्त्रीहरू सहित र सङ्घका हाम्रा चाहिँ यहाँबाट जानुभएका मान्यजीहरू र हाम्रा सचिवालयका सबै कर्मचारीहरू
र हजुर, यो खालको जुन छलफल भएको छ खास गरी डाक्टर साहब, यो छलफलले चाहिँ संघीयतालाई बलियो बनाउन कसरी मद्दत पुर्याउँछ अथवा त्यसको त्यो संयन्त्रहरूको सक्रियताले हामीलाई कहाँ कहाँनिर फाइदा पुर्याउँछ?
अब यसको यो संहिताका विभिन्न आयामहरू छन्। कतिपय पहिलो कुरा त हामीले यो विधायकी संस्था भएको कारणले गर्दाखेरि संविधानका अनुसूचीमा जुन कार्यक्षेत्र तीन तहको चाहिँ कार्यक्षेत्र चाहिँ तोकिएको छ र त्यसभित्र मूलत विधायकी कार्यक्षेत्र जुन बनाउनु पर्ने हो त्यसको अवस्था कहाँ के छ, संघले बनाएका कानुनहरूको कार्यान्वयन त्यसको मापदण्डमा आधारित भएर प्रदेश र स्थानीय तहहरूले चाहिँ कानुनहरू कसरी बनाइराखेका छन्, उनीहरूको एकल अधिकारका सूची अन्तर्गतका कानुनहरू कसरी बनिराखेका छन्, ती कानुनहरूको कार्यान्वयन कसरी भएको छ भनेर एउटा हामीले विधायकी अन्तर्सम्बन्धलाई व्यवस्थित गर्ने गरी चाहिँ एउटा शीर्षकै काठमाडौँबाट हामीले सातवटै प्रदेशमा एउटा टेम्प्लेट जस्तो बनाएर चाहिँ हामीले छलफलको विषयलाई पनि त्यसलाई आधार बनाएर लिएर गएका थियौँ। विधायकी अन्तर्सम्बन्ध र संघीयता कार्यान्वयनसित सम्बन्धित एउटा विषय थियो, त्यसमा जस्तो अन्तत व्यवस्थापन ऐनको कार्यान्वयनको अवस्था के छ, अन्तत सम्बन्धी विभिन्न समन्वयकारी निकायहरूले चाहिँ कसरी काम गरिराखेका छन्, त्यहाँ समस्या के देखिएका छन्, न्यायिक समितिहरू छन् स्थानीय तहमा तिनीहरूले कसरी काम गरिराखेका छन्, ती कुराहरूको सन्दर्भमा संघीयता कार्यान्वयन र विधायकीय अन्त सम्बन्धको विषय पनि एउटा चाहिँ थियो। त्यस्तै वित्तीय संघीयता सबभन्दा ठुलो कुरो छ, योजनाहरू बजेटहरू होइन यहाँ काठमाडौँबाट अथवा केन्द्रबाट अन्तर्त हस्तान्तरण मार्फत अन्तर सरकारी यो वित्त हस्तान्तरण मार्फत जाने राशि बाँडफाँडका कुराहरू चाहिँ भएका अनि सार्वजनिक खर्च व्यवस्थापनका कुराहरू खरिद व्यवस्थापनको कुराहरू कसरी भइराखेका छन् भनेर मूलत एउटा चाहिँ वित्तीय संहिताका विभिन्न पक्षहरूमा पनि छलफल गर्ने कार्यक्रम तय गरिएको थियो, त्यही अनुरूप भएको छ। अर्को सार्वजनिक सेवा विकास व्यवस्थापन शिक्षा स्वास्थ्य खानेपानी सरसफाइहरू दैनिक सेवा प्रवाहका विषयहरू त्यहाँ आयोजना व्यवस्थापनहरू कतिपय आयोजनाहरू सङ्घ र स्थानीय तहले गर्ने आयोजनाहरूमा ओभरल्याप पनि भएको छ, तिनलाई कसरी व्यवस्थित गर्ने होला, यी मूलभूत रूपमा चाहिँ भइरहेका काम त्यहाँ देखिएका चाहिने समस्याहरू र ती समस्यालाई अब समाधान गर्नलाई चाहिने तल्लो तहमा प्रदेश र स्थानीय तहमा अनुभूत गरिएका विषयहरू के छन्, ती कुराहरूको हामीले सङ्घबाट गएका मान्यजीवहरूको साथसाथमा हामीले सचिवालयका कर्मचारीहरू पनि खटाएका थियौँ। सबै कुराहरूको चाहिने छलफलमा आएका विषयहरूलाई चाहिँ रिपोर्ट गरिएको छ, रेकर्ड गरिएको छ, त्यसलाई ल्याएर हामी के गर्छौँ भन्दाखेरि अब सातवटै प्रदेशका छुट्टाछुट्टै प्रतिवेदनहरू तयार हुन्छन् र त्यसलाई एकीकृत गरेर चाहिँ हामीले ती प्रतिवेदन चाहिँ राष्ट्रिय सभामा पेस पनि हुन्छ, छलफल पनि हुन्छ, छलफल पनि हुन्छ र छलफल भइसकेपछि त्यसलाई सम्बन्धित नेपाल सरकारका सम्बन्धित निकायहरूमा कार्यान्वयनको लागि हुनसक्छ सामान्य राष्ट्रपतिजी समक्ष पनि पेस हुनसक्छ प्रतिवेदन, भएन भने पनि नेपाल सरकार प्रधानमन्त्रीजीसँग र सम्बन्धित निकायहरूलाई चाहिँ कार्यान्वयनको लागि पठाइन्छ र यस आधारले गर्दाखेरि चाहिँ संघीयतालाई अलिकति अहिलेसम्म भनौँ 7 वर्षसम्म यो राष्ट्रिय सभा गठन भएपछि यो औपचारिक हिसाबले अब मान्यजीहरू आफ्नो आफ्नो ढङ्गले आफ्नो आफ्नो क्षेत्रमा आफ्नो आफ्नो क्यापेसिटीमा जाने कुरा त छँदै थियो, राष्ट्रिय सभाका समितिहरू पनि आफ्नो आफ्नो ढङ्गले जाने कुरा छँदै थियो, तर यसरी एकैपटक एउटा चाहिँ नि भनौँ न यो सबै एउटै अभियान लिएर एउटै मिसनमा एउटा संहिताको कार्यान्वयन मात्र नभएर अब आगामी दिनमा यसलाई सबलीकरण गर्न के गर्न सकिन्छ भन्ने दृष्टिकोणले पनि यो मलाई लाग्छ ऐतिहासिक काम भएको छ, किनकि यो प्रथमपटक हामीले चाहिँ काम गरेका छौँ, राष्ट्रिय सभाले यो ढङ्गले काम गरेको छ, यसमा सामान्य अध्यक्षज्यू बागमती प्रदेशमा सहभागी हुनुभयो, मान्य उपाध्यक्षज्यू आफ्नो लुम्बिनी प्रदेशमा सहभागी हुनुभयो, सबै दलका नेताजीहरूले आफ्नै इनिसिएसनमा उहाँहरूकै इनिसिएसनमा आफ्नो आफ्नो क्षेत्रमा चाहिने सक्रिय रूपमा सहभागी हुनुभयो भने अब उपस्थितिको अलिकति
यो अब जुन यो छलफल गरियो अब मूलत छलफलमा कतिपय कुराहरू चाहिँ यहाँहरूलाई नै प्रश्न यहाँहरूतिरै चाहिँ फर्कियो भन्ने पनि कुरा छ, जस्तो अब कानून बनेन, कानून नबनाउँदाखेरि हामीलाई काम गर्न गाह्रो भयो भनेर प्रदेशका तर्फबाट र स्थानीय तहका केही चाहिँ प्रतिनिधिहरूले पनि कुरा गर्नुभयो, कानून बनेन हामीलाई काम गर्न गाह्रो भयो तर संघीयता खर्चिलो भयो भड्किलो भयो यी यावत कुरा हुन्छन् हामीले काम गर्न पाइरहेको छैनौ जसरी भन्ने खालका प्रश्नहरू, त्यसको समाधान चाहिँ के हो?
होइन ठिक छ, कतिपय सङ्घले गर्नुपर्ने काम समयमा नगरेको कारणले प्रदेश स्थानीय तहलाई समस्या परेको कुरा त अहिले यो समन्वय बैठक र अन्तर्क्रियाको सन्दर्भमा मात्रै होइन समय समयमा आएकै छ, त्यसको सन्दर्भमा विधायकी अङ्गको नाताले हामीले राष्ट्रिय सभामा पनि असाध्यै ठुलो चासो र त्यसलाई चाहिँ नि कसरी कानुनहरू छिटो निर्माण गर्न सकिन्छ, कसरी व्यवस्थित गर्न सकिन्छ भनेर चाहिँ नि यहाँ राष्ट्रिय सभा मात्रै होइन एज अ ओल्लो सङ्घीय संसद पनि त्यसरी चाहिँ अहिले भनौँ न एउटा सचेत भएकै छ। भलै निष्कर्ष निकाल्नु पर्ने कामहरू अब कतिपय जस्तो भनौँ तपाईँले यही शिक्षा विधेयकै कुरा गर्नुहोस् अथवा निजामती सेवा सम्बन्धी विधेयकै कुरा गर्नुहोस् अब टुङ्गिन टुङ्गिन ला भन्दाखेरि फेरि विभिन्न आँगाहरू हालेर विभिन्न समस्याहरू चाहिँ नि अझै आइरहेकै छन्। तथापि अब ती कुराहरू ती गुनासाहरू त छँदैछन्। अब तर ती गुनासाहरू मात्रै भन्दा पनि अब ती गुनासालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा एउटा कुरा भयो होइन। अब तिनी त भनौँ न त्यो सधैँ आएकै गुनासाहरू पनि छन् र त्यहाँबाट पनि अहिले लगभग त्यसको ती विषयहरूलाई अलिक पेचिलो रूपमा पनि अब आए हुन त अझै मैले सबै त्यहाँको रिपोर्टिङ अब बल्ल आज कुनै टोली आज बल्ल फर्किँदैछ कोही हिजो फर्कियो अब आइसकेपछि मैले एउटा सचिवालय स्तरमा पनि सबै कर्मचारी साथीहरूसँग ती सबै इन्फर्मेसनहरू कलेक्सन गरेर चाहिँ हामी प्रतिवेदन बनाउने काममा लाग्छौँ र त्यसभित्रका जेन्युन विषयहरू अलि प्रायोरिटाइज गर्नुपर्ने विषयहरू अब आउन त आफ्नो आफ्नो प्रदेशका प्रदेश स्पेसिफिक समस्याहरू पनि त्यहाँ आएका छन् होइन। समग्र एज अ होल नेसनले भएका समस्याहरू त छँदैछन्। प्रदेश स्पेसिफिक समस्याहरूका कुराहरू पनि आएका छन् त्यसलाई हामीले क्लस्टर गर्छौँ त्यसलाई प्रायोरिटाइज गर्छौँ र त्यसलाई अहिले हामीले तत्काल नेपाल सरकारले गर्नै पर्ने काम र सरकारले मात्रै होइन संसदको एउटा भनौँ न एउटा सभाको नाताले राष्ट्रिय सभाले र मात्रै पनि फेरि विधायकी कामहरू राष्ट्रिय सभाले मात्रै गरेर पनि पुग्दैन यसलाई पत्नी सभासँग पनि समन्वय गरेर ती बन्नुपर्ने कामहरूलाई छिटोभन्दा छिटो चाहिने टुङ्ग्याउने र त्यसले प्रदेश स्थानीय तहलाई सहजीकरण गर्ने कामको लागि पनि हामी अब यसलाई अलि शीघ्र दिन्छौँ। त्यसले मात्रै नभएर आएका विषयहरूलाई कानुन बाहेकका कतिपय कार्यान्वयन गर्नुपर्ने विषयहरू छन् कानुन निर्माण गर्ने भन्दा पनि अलिक बाहिर रहेर ती विषयहरू त नेपाल सरकारले आफै पनि सहजीकरण गर्न सक्छ आफै पनि कार्यान्वयन गर्न सक्छ र त्यो खालको चाहिने गाँठो फुकाउने काम चाहिँ नेपाल सरकारले गर्नुपर्ने भए भएर अब यो प्रतिवेदनलाई हामीले छिटो प्रायोरिटाइज गरेर चाहिँ यसलाई कार्यान्वयनको लागि नेपाल सरकारले हामीले पठाउने चाहिँ सोचमा छौँ।
हजुर डाक्टर साहब यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
मलाई केही यो असाध्यै राम्रो संघीयतासित सम्बन्धित विषय पेचिलो विषय र सार्वजनिक विषय अलिक भर्खर राष्ट्रिय सभाले गरेको जुन काम छ यसको सन्दर्भमा एउटा समसामयिक विषयमा चाहिँ केही शब्द बोल्ने अवसर दिनुभयो रेडियो नेपाल परिवार र यहाँलाई पनि म विशेष धन्यवाद दिन्छु।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्याल। संसदको माथिल्लो सदन राष्ट्रिय सभाले हिजो प्रदेश तह र स्थानीय तहसँग समन्वयात्मक बैठक सम्पन्न गरेको छ। यिनै विषयमा कुराकानी गर्दै अब अर्को विषय, यस वर्ष औसतभन्दा बढ़ी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरिसकेको छ। हरेक वर्ष मनसूनमा वर्षाका कारण बाढ़ी पहिरो र भूस्खलनबाट मुलुक प्रभावित हुँदै आएको छ। यस वर्ष पहिरो र भूस्खलन लगायतका समस्या थप बढ़न सक्ने र त्यसले जनधनमा थप क्षति हुने आकलन पनि गरिएको छ। यसको सम्भावना के छ र यो क्षति न्यूनीकरणका लागि के कसरी काम गर्न सकिन्छ भन्ने विषयमा अन्तर्सम्वादको दोस्रो चरणमा कुराकानी गर्दैछौं। खानेपानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झा हामीसँग हुनुहुन्छ। हजुर स्वागत छ यहाँलाई। हजुर, अब यस वर्ष औसतभन्दा बढ़ी वर्षा हुने अनुमान गरिएको छ, मूलत पहिरो र भूस्खलन लगायतका समस्या थप बढ़न सक्ने चाहिँ चिन्ता चासो पनि व्यक्त भइरहेको छ। कस्तो सम्भावना हुन सक्छ यसपालिको यो बढ़ी वर्षाको अवस्थाले गर्दाखेरि त्यो क्षेत्रमा?
जल तथा मौसम विज्ञान विभागले चाहिँ योपालि औसतभन्दा बढी वर्षा हुने भनेर उहाँहरूले चाहिँ प्रक्षेपण गरिसक्नु भएको अवस्थामा हामी चाहिँ अलिक सचेत भएर बस्नु नै पर्ने देखिन्छ। किनभने पछिल्लो वर्षको पनि हामीले हेर्दाखेरि कस्तो यो भनौँ न यो बरसातले गर्दा कति धेरै समस्याहरू भयो भएका थियो हामी त्यही हिसाबले हामी चाहिँ अवेर हुनुपर्छ। अब खानी सबगर विभागमा चाहिँ हामीले मेनली हेर्ने भनेको भूकम्प पहिरो र यो भूमिपात सम्बन्धी हुन्छ जुन ल्यान्ड सब्सिडेन्ट सम्बन्धी त्योहरू हेर्छौँ हामीले त्यस्तो इन्सिडेन्टहरू। अहिले अब यो भनौँ न यो बरसातको समय स्टार्ट नहुँदा पनि हामीले चाहिँ दुई ठाउँमा टोली खटाइसकेको थियो। एउटा चाहिँ हाम्रो यो हेटौँडामा जुन सिङ्क होल डेभलप भएको थियो त्यहाँ चाहिँ एउटा बाली नै डाँड भएको अवस्था थियो। त्यहाँ पनि चाहिँ के भएको भनेर हेर्दाखेरि के देख्यो भन्दाखेरि त्यो नेचुरल काउजेसभन्दा पनि ह्युमन इन्टरभेन्सन होइन हाम्रो त्यो ह्युमन इन्ड्युस्ड काउजेसहरू नै देखिन्छ कि जहाँ पनि विपद हुन्छ। अब नेचुरल पानी पर्ने भनेको प्राकृतिक हो तर पानीले गर्दा जुन क्षति हुन्छ त्यसमा कोही न कोही हाम्रो रोल चाहिँ हुन्छ। त्यही भएर हामीले चाहिँ त्यसरी नै अब यो तत्कालभन्दा पनि लङ टर्म प्लान के गर्नुपर्छ भने हामीले यो यो बरसातको बेलामा जुन विपदहरू हुन्छ त्यसलाई घटाउनलाई हामीले चाहिँ सिस्टमेटिक वेमा चाहिँ डेभलपमेन्टदेखि लिएर हरेक काम चाहिँ सिस्टमेटिक वेमा गर्नु गर्नुपर्छ, त्यसले गर्दा आफै आस्ते घट्छ। तर यो हाकोजाकली हामी जुन कन्स्ट्रक्सन गर्छौँ होइन, अध्ययन नगरिकन र त्यो कन्स्ट्रक्सनहरूले गर्दा चाहिँ सबै त्यसले धेरै क्षति पुऱ्याएको जस्तो देखिन्छ।
अब जस्तो हेटौँडाकै घटना यहाँले भन्नुभयो, अब त्यस्तो घटना त चाहिँ मानवले तत्कालै त्यसलाई कसरी सुधार गर्न सक्छ, अथवा भनौँ न एउटा अब हाम्रो त कतिपय पहाडी भूभागहरूमा त खोला खोलै चाहिँ बसहरू पार गराउनु पर्ने अवस्था पनि हुन्छ, पानी पानीकै बीचमा बस ट्रकहरू यातायात साधनहरू, अब यो अवस्थामा कसरी चाहिँ सतर्कता अप्नाउन सकिन्छ, किनभने अब त्यतिखेर त अब यो ठूलो वर्षा पनि भएको थिएन, त्यति ठूलो समस्या पनि आएको थिएन।
हजुर, अब यो हेटौँडाको केसमा कुरा गर्दाखेरि यो तत्काल भएको घटना होइन, यो चाहिँ हामी कस्तो भन्दाखेरि खाली तथा भूगर्भ विभागले चाहिँ अहिलेसम्म हाम्रो 24 सहरहरूको इन्जिन तथा इन्भाइरोमेन्टल जल संरक्षा भन्छौँ, त्यो भनेको भौगोलिक र भू इन्जिन सम्बन्धी अध्ययन गरेर भू वातावरणीय अध्ययन गरेर त्यसलाई चाहिँ त्यो ठाउँमा कस्तो कस्तो रिस्क छ भनेर नक्सा प्रकाशन गराएको छ 24 सहरहरूको। त्यो हेटौँडाको पनि धेरै पहिला नै 65 नै त्यो पब्लिस भइसकेको अवस्था छ। त्यो एरिया चाहिँ हाम्रो त्यो एरियालाई चाहिँ यो एरियाहरूको चाहिँ लो बियरिङ क्यापेसिटी जोन हो, या चाहिँ एक्सन हुनसक्छ, जमिन तरलीकरण हुनसक्छ, यहाँ चाहिँ बस्ती बसालनलाई त्यति राम्रो छैन भनेर त्यो टाइममा नै धेरै अगाडि नै हामीले त्यो नक्सा प्रकाशन गरेका थियौँ। र त्यसपछि त्यसमाथि चाहिँ कुनै कारवाही नभएको अवस्था, तर अहिले जुन त्यहाँ घटना घट्यो त्यसमा चाहिँ कस्तो छ भन्दाखेरि त्यहाँ जमिन मुनिको पानी जुन हामी निकाल्छौँ नि त्यो चाहिँ हाकोजाकले निकालेको, सिस्टमेटिकले निकालेको, र त्यो पानी सँगसँगै सिल्सहरू भन्छौँ साइन सेडिमेन्ट पनि पानीसँग बाहिर निस्केकोले त्यहाँ सिल्क होल भन्यो भने त्यो चाहिँ प्राकृतिक भन्दा पनि हाम्रो चाहिँ भनौँ न हाम्रो चाहिँ केयरलेसनेसले हामीले गर्दा चाहिँ ह्युमन इन्टरभेन्सनले त्यो घटना भएको, त्यस्तो घटनामा चाहिँ हामी आफै दोषी हुन्छौँ। अब जुन प्राकृतिक रूपमै भइरहेको हुन्छ, जस्तो अहिले अब हुल्लामा जुन भयो नि घटना, त्यसमा चाहिँ ह्युमन भन्दा पनि अब प्राकृतिक नै अब यो त्यो ग्लफले गर्दा जुन हिमताल फुटेर त्यसले गर्दाखेरि जुन डाउनस्ट्रिम तपाईँमा असर पुग्न गयो, त्यस्तो केसेसमा चाहिँ हामीले लङ टर्म त्यो भिजन राखेर काम गर्नुपर्ने हुन्छ। किनकि त्यस्तो घटनाहरू चाहिँ हुनसक्छ भन्ने कुरा चाहिँ पहिला यदि हामीले अब त्यो हुन त हाम्रो कार्यक्षेत्रमा पर्दैन, त्यो ग्लफहरू कहाँ कहाँ छ भन्ने कुरा म्यापिङ गर्ने, त त्यो चाहिँ पहिला म्यापिङ गर्नुपर्ने हुन्छ। जस्तै हाम्रो नेपालभरिमा कहाँ कहाँ ग्लफ छ र त्यसको डाउनस्ट्रिममा बस्ती छ कि छैन, डाउनस्ट्रिममा बस्ती बसेको छ भने सेटलमेन्ट छ भने त्यो सेटलमेन्ट हामीले तत्कालै हटाउनु पर्ने हुन्छ, किनभने त्यो ब्लक भनेको जति पनि जान सक्छ र त्यो गएको बेलामा फेरि हामीले मान्छेलाई जोगाउन एकदमै गाह्रो हुन्छ। त्यो त्यस्तो कुराहरूमा चाहिँ अब हामीले चाहिँ गभर्मेन्ट लेभलबाट नै पहल हुनुपर्छ।
हजुर, अब जस्तो भनौँ न नियमित अवस्था त एउटा छँदै थियो, हामीले झेल्दै आएको, त्यसकारण केही न्यूनीकरणका प्रयासहरू पनि गरेको, ठूलो क्षति पनि बेहोरेको हाम्रो अनुभवहरू छँदैछ। अब यसपालि वर्षा पनि बढी हुन्छ भनियो, त्यसै गरी अब यो जलवायु परिवर्तनको जुन असर छ, हुम्लाको सन्दर्भ यहाँले जोड्नुभयो, यस्ता खालका थुप्रै हिमतालहरू समस्यामा पर्न सक्ने, हिम पहिरो आउन सक्ने, त्यतातिर भूस्खलन हुन सक्ने अवस्थाहरू सम्भावनाहरू यहाँहरूले आउनु नै भएको छ। अब यस्तो अवस्थालाई अब अहिले ठ्याक्कै अवस्था कस्तो हुन सक्छ, सम्भावना कस्तो हुन सक्छ, त्यसमा कसरी न्यूनीकरणको कामहरू हामी गर्न सक्छौ, मानव बस्तीहरूकै सन्दर्भमा पनि यहाँहरूले के सुझाव सरकारलाई दिन सक्नुहुन्छ?
अब सबभन्दा एकदम एकदम क्रिटिकल कुरा पनि सुरु भयो, किनभने यो सबै हामीलाई थाहा छ, रिस्क छ भन्ने कुरा हामीलाई थाहा छ, र यो टाइममा चाहिँ म्याक्सिमम क्षति हुन्छ भने पनि हामीले लास्ट इयरको पनि इक्जाम्पल देखिसक्यो भनेपछि हाउ टु बी अलर्ट होइन, हामी कसरी सजग हुने र के गर्नुपर्छ भने चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। अब सबभन्दा पहिला चाहिँ कस्तो हुन्छ भने कुनै पनि विपद जाँदाखेरि सबभन्दा इम्पोर्टेन्ट रोल भनेको मैले देख्दाखेरि लोकल लेभलकै देख्छु, किनभने लोकल लेभलले इन्स्टान्ट रेस्पोन्डर पनि लोकल लेभलले हुन्छ, त्यही भएर हामी चाहिँ के गर्नु पऱ्यो भने हरेक लोकल लेभलले चाहिँ यो टाइममा जुन टाइममा चाहिँ म्याक्सिमम रेनफल हुन्छ भनेको छ त्यो टाइममा चाहिँ हामी पूर्व तयारी गर्नुपर्ने देखिन्छ। जस्तै अब पहिरोहरू भएको ठाउँ त जेनरी हामीलाई थाहा हुन्छ, यो जस्तै हामीले एक लेभलको म्यापिङ त गराएको तर लोकल लेभलमा चाहिँ झन् हामीभन्दा बढी डिटेलमा थाहा हुन्छ, कतै जमिनमा किरा परेको छ कि कतै रुखहरू ढल्किएको छ, यस्ता खाले सिम्टमहरू जसले चाहिँ पहिरो गइरहेको छ त्यो ठाउँमा या क्रिपिङ भइरहेको छ भने देखाएको ठाउँमा हामी त्यही ठाउँमा सकेसम्म बस्नु भएन, यदि घर छ भने पनि हामीले त्यो अलर्ट मोडमा बस्नुपर्ने हुन्छ, या सकेसम्म यो रेनी सिजनभरि त्यो चाहिँ त्यो ठाउँलाईबाट अन्त पार्नुपर्ने हुन्छ बस्तीहरू या घरहरू, किन भन्दाखेरि हामीले त्यो ठाउँमा चाहिँ बस्नु भनेको चाहिँ रिस्कमा बस्नु हो। त्यस्तै हामीले चाहिँ के गर्नुपर्छ भन्दाखेरि अब यो एउटा सिस्टम हुन्छ नि हामीले अलर्ट गर्ने सिस्टम, यदि कुनै ठाउँमा बाढी आइरहेको छ या कुनै ठाउँमा अब यो बस्तीतिर आउँदैछ भने अर्ली वार्निङ सिस्टम, त्यो पनि धेरै लोकल लेभलले चाहिँ अहिले त्यो तयारी गर्नुभएको छ। उहाँहरू चाहिँ सबभन्दा इम्पोर्टेन्ट रोल भनेको मैले देख्दा चाहिँ स्थानीय लेभल चाहिँ हो, किनभने उहाँहरू चाहिँ फर्स्ट रेस्पोन्डर हो र उहाँहरूलाई चाहिँ अलिकति हामीले चाहिँ वेल इक्विप गर्नुपर्ने देखिन्छ। उहाँहरूलाई चाहिँ अब जस्तै अब यो गृह मन्त्रालय अन्तर्गत हामीले जस्तो जोखिम तथा नियन्त्रण व्यवस्थापन नियन्त्रण कार्यक्रम दिन्छ, उहाँहरूले पनि अलिकति इम्पोर्टेन्ट रोल किन प्ले गर्नु पर्यो हरेक लोकल लेभललाई, जहाँ रिस्क हुन्छ किनभने एउटा एक लेभलको म्यापिङ हामी भएपछि यो ठाउँमा बढी रिस्क छ भने त्यो रिस्क भएको ठाउँको मान्छेहरूलाई चाहिँ अलिक ट्रेन गर्ने र उहाँहरूलाई चाहिँ चाहिने सामग्रीहरू पहिले उपलब्ध गरायो भने उहाँहरू चाहिँ रेस्पोन्स गर्न सक्नुहुन्छ।
यस वर्ष औसतभन्दा बढ़ी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। हरेक वर्ष मनसूनमा वर्षाका कारण बाढ़ी पहिरो भूस्खलनबाट प्रभावित हुँदै आएको मुलुकले यस वर्ष पहिरो र भूस्खलन लगायतका समस्या थप बेहोर्नुपर्ने हुन सक्ने अनुमानहरू गरिएको छ। त्यसको अवस्था कस्तो छ र क्षति न्यूनीकरणमा के गर्न सकिन्छ भन्ने विषयमा अन्तर्सम्वादमा कुराकानी गरिरहेका छौं। खानेपानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झा हामीसँग हुनुहुन्छ। रिसाब, जस्तो अब अलर्टको कुरा जुन यहाँले गर्नुभयो नि, हामीले चाहिँ बाढ़ीका सन्दर्भमा यो पूर्व सूचना प्रणाली प्रभावकारी देखिएको छ मुलुकमा, होइन? अब यसको पहिरो अब भूस्खलनका सन्दर्भमा पूर्व सूचना प्रणाली कतिको चाहिँ हामीले त्यो अवलम्बन गर्न सकेका छौं अथवा त्यसलाई कसरी गर्न सकिन्छ होला?
अब यो पहिलो चाहिँ कस्तो हुन्छ भने फ्लडको केसमा त धेरै पहिलादेखि पनि ट्रेडिसनल तरिकाबाट पनि हामीले अर्ली वार्निङ गर्थ्यौँ, होइन, तिमीलाई अप्सिनमा अलिकति पानी बढी भयो भने तलतिर आउन सक्छ भनेर पहिला पनि हुन्थ्यो। र अहिले चाहिँ एडभान्स टेक्नोलोजी आएको छ, तर ल्यान्डस्लाइडको केसमा के हुन्छ भने धेरैवटा प्यारामिटर हुन्छ। अब एउटा पानी पर्ने आफ्नो ठाउँमा छ, त्यहाँको जमिनको अवस्था कस्तो छ, त्यहाँ के त्यहाँको ग्राउन्ड वाटर कन्डिसन कस्तो छ, त्यहाँको सोइल टाइप कस्तो, धेरै कुराले फरक पार्ने हुन्छ। त्यही भएर त्यो गर्नु नसक्ने त होइन, तर अलिक कम्प्लिकेटेड छ, त्यही भएर अहिलेसम्म आइसकेको छैन। हामी त भूगर्भ विभागले चाहिँ गभर्मेन्टसँग मिलेर एउटा प्रोजेक्ट हामी गरिरहेको छ। त्यसमा चाहिँ यो ल्यान्डस्लाइड अर्ली वार्निङ भनेको एउटा चाहिँ भनौँ न त्यो पुरै कन्ट्री वाइड नै हामीले चाहिँ गर्ने भन्ने हिसाबले चाहिँ लागिरहेको छ। त्यसमा हामीले चाहिँ एउटा सेक्सन, त्यो नेपालको एउटा सेक्सनको चाहिँ लाइडर सर्वे गरेर त्यहाँ डेटाहरू लिएर त्यसको आधारमा चाहिँ हामीले एक्सपेक्ट गरेर सबैतिर नेपालभरि नै कुन कुन ठाउँमा चाहिँ कति कति पानी पऱ्यो भने वाटर जस्तो रेनफल थ्रेसहोल्ड यति भयो भने त्यहाँ पहिलो जान सक्छ भन्ने हिसाबले एउटा मोबाइल एप नै रेडी गर्न लागेको छौँ। त्यो चाहिँ मोस्ट प्रोबेब्ली एक वर्ष लाग्छ अझै, यो 2025 एन्डसम्म चाहिँ रेडी हुन्छ। त्यसले पनि एउटा टेन्टेटिभ चाहिँ हामीले वार्निङ दिन्छ, त्यो चाहिँ आउनेवाला छ फ्युचरमा। तर अलि तत्कालै हामीसँग अलि वार्निङ नभए पनि हामी चाहिँ एउटा अलर्ट चाहिँ गर्न सक्छौँ तपाईँ स्थानीय निकायले निकायलाई, र साथसाथै हाम्रो चाहिँ केही सिम्टमहरू चाहिँ हुन्छ। तर अहिले त म अहिलेको कन्टेक्स्टमा हेऱ्यो भने चाहिँ अब त्यो ल्यान्डस्लाइड कस्तो खाले कम्प्लिकेटेड ल्यान्डस्लाइड आउँछ भन्दाखेरि अति दृष्टि अनाज धेरै पानी परेर एकदमै त्यो डेली फलहरू भन्छ नि, जस्तै त्यो पानी र त्यो पानी र सेडिमेन्ट सँगसँगै आउने अलिक कम्प्लिकेटेड खाले मिक्स खाले ल्यान्डस्लाइड आइरहेको छ। त्यो चाहिँ अलिकति त्यसलाई चाहिँ भनौँ न प्रिडिक्सन गर्नु त अझ गाह्रो नै छ कम्प्लिकेटेड टाइपकोमा। तर इन जेनरल ल्यान्डस्लाइडलाई त हामी नेक्स्ट इयरसम्म चाहिँ जेनरल प्रिडिक्सन गर्न सक्ने अवस्थामा पुग्छौँ जस्तो लाग्छ मलाई।
तत्कालका लागि गर्नुपर्ने चाहिँ स्थानीय तहहरूले, जसरी यहाँले भन्नुहुन्छ कि अब हुन त त्यो स्थानीय तहले अब स्थानीयले नै हो पहिलो चाहिँ उद्धार गर्ने, राहत गर्ने अथवा यावत जे जे गर्नुपर्ने हो त्यो गर्ने, उनीहरूलाई क्षमता सम्पन्न बनाउन, सिप सम्पन्न बनाउन केही कामहरू गर्न सकिन्छ?
एकदम एकदम त्यो एकदम जरुरी छ, किनभने हामीले जतिसुकै यो काठमाडौँमा बसेर या सङ्घीय सरकारले जतिसुकै हामीले यो गर त्यो गर भने पनि विपद परेपछि क्राइसिस म्यानेजमेन्ट गर्ने भनेको लोकल लेभल हुने हो। हाम्रो सबभन्दा महत्त्वपूर्ण रोल भनेको लोकल लेभललाई नै कसरी ट्रेन गर्ने, यो त्यहाँको म्यान पावरलाई ट्रेन गर्ने, त्यहाँ चाहिने इक्विपमेन्ट दिने, त्यो चाहिँ एकदमै त्यो जति राम्रो गर्यो त्यति चाहिँ हामीले चाहिँ क्षति न्यूनीकरण सहयोग पुग्छ। त्यो चाहिँ एकदमै महत्त्वपूर्ण काम हो। त्यसमा मलाई लाग्छ सुरुवात चाहिँ अहिले भइसकेको छ, तर पनि धेरै ठाउँमा अब हामी 7-15 निकायमा सबै ठाउँमा सबैलाई ट्रेन
विभागले यसमा के भूमिका निर्वाह गरेको छ? दिशा हजुर, यसमा विभागको भूमिका के हुन्छ यहाँहरूको विभागको?
हाम्रो विभागको चाहिँ समस्या के छ, हाम्रो विभागको एकदम सानो भूमिका हुन्छ। हामीले चाहिँ अध्ययन अनुसन्धान गरेर लक्षाङ्कन गर्ने काम गर्छौँ, र हामी सङ्घ मात्र छौँ। हामीले गर्ने काम भनेको चाहिँ जोखिम लक्षाङ्कन, हाम्रो कस्तो भन्दाखेरि भूकम्पीय जोखिम र पहिलो जोखिम लक्षाङ्कन गर्ने काम, र अहिले हामी चाहिँ केही हदसम्म यो पहिलोको अर्ली वार्निङ गरौँ भनेर लागेका छौँ। हाम्रो चाहिँ एउटा एक लेभलको चाहिँ नेसनल लेभलको चाहिँ अलर्ट हामीले प्रोभाइड गर्न सक्छौँ, नेसनल लेभलको म्यापिङ हामीले दिन सक्छौँ, र स्थानीय निकायहरूले चाहिँ आफै आफै गर्नुपर्ने हुन्छ। किनभने अब जियोलोजिस्टहरू पनि नेपालमा हुनुहुन्छ धेरै, उहाँहरूले स्थानीय निकायले चाहिँ एउटा जियोलोजिस्ट हायर गरेर या उहाँहरूको आफ्नै संरचना विषय जियोलोजिस्ट राखेर विपद यो विपद सम्बन्धी र यो म्यापिङ रिसोर्सेस के
हजुर, अब अन्त्यमा जस्तो यहाँले भन्नुभयो कि हामीले सरकारलाई सिफारिस गरेका छौँ नक्साङ्कन गरेर यो ठाउँ बढी जोखिमको छ यो छ, तर त्यहाँ भनिएको जस्तो सिफारिस गरिएको जस्तो या अवस्थालाई आकलन गरिएको जस्तो सरकारका तर्फबाट हुनुपर्ने प्रयासहरू भएनन् भनेर, ती प्रयासहरू किन भइरहेका छैनन् अथवा त्यसमा यहाँहरूको के दृष्टिकोण छ?
छ यो भनेको विपद जोखिम न्यूनीकरण भनेको जस्तै हामी नक्साङ्कन गरेर दिन्छ, हाम्रो काम सक्यो होइन, एउटा नक्साङ्कन गर्ने काम हुन्छ र हामीले चाहिँ अलर्ट गर्न सक्छौँ। तर त्यो त्यसलाई चाहिँ अब न्यूनीकरण गर्नमा धेरैवटा अर्गनाइजेसनको रोल हुन्छ। जस्तै अब यो अहिले तपाईँले हेर्नुहुन्छ नि काठमाडौँमा ठाउँ ठाउँ नजमिनेहरू भाँच्ने यो गर्ने, त्यो भनेको पनि भूगोल विज्ञलाई या एकदम कमजोर छ भने बिर मात्र त भएन, अब त्यहाँबाट खाने पानीको पाइपलाइन गएको हुन्छ, त्यहाँबाट चाहिँ यो जल विकासको गएको हुन्छ, त्यहाँबाट चाहिँ ग्राउन्ड वाटर तानिएको हुन्छ भनेपछि यो त धेरै त अर्गनाइजेसनको रोल हुन्छ नि। जस्तै यो ग्राउन्ड वाटर पनि काठमाडौँमा अहिले हेऱ्यौँ भने कति ठाउँमा पानी दिएको छ, कुनै लाइसेन्सिङ सिस्टम छैन, जमिन मुनिबाट अत्यधिक हामीले पानी तान्यो भनेको पनि जमिनलाई चाहिँ कुनै न कुनै तरिकाले असर पार्ने हो। जसमा चाहिँ हाम्रो काठमाडौँ जस्तो भाली छ नि जहाँ चाहिँ लाइफस्टाइल डिपोजिट हुन्छ, यो कमजोर खाने सेडिमेन्टहरू छ, लुज सेडिमेन्टहरू छ, यस्तो ठाउँमा हामीले चाहिँ यो जथाभावी कन्स्ट्रक्सन गर्नु, यो जथाभावी पानी पार्नु, यो जथाभावी भनौँ न यो मेन्टेन नगर्नु, यो पाइपलाइनहरू परि पछि कतिवटा निकायको रोल देखियो, तपाईँले यसरी चाहिँ खानेपानीको रोल देखियो, सडक विभागको रोल देखियो, होइन हाम्रो उसको यो पाइपलाइनहरूको लागि राख्नु भनेपछि यो धेरैवटा इन्टर अर्गनाइजेसन कोअर्डिनेसन कोलाबोरेसन चाहिन्छ,
यो समन्वय गर्नु पर्यो, होइन समन्वय गरी अघि बढ्नु पर्यो
एक्ज्याक्टली प्रपर रोलमा धेरै ठाउँको धेरै स्टेक होल्डर भएर समस्या भएको त्यही भएर हामीले चाहिँ इन्स्टान्टली केही गर्न नसक्ने कारण चाहिँ त्यही हो।
दिशा यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झा। यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएसँगै बाढ़ी पहिरो र भूस्खलनबाट हुने असरको बारेको सम्भावना पनि बढ़ेको छ। यसै विषयमा अन्तरसमाजमा केन्द्रित थियौं। यसअघि हामीले संसदको माथिल्लो सदन राष्ट्रिय सभाले हालै प्रदेश र स्थानीय तहसँग समन्वयात्मक बैठक गरेको बारे राष्ट्रिय सभाका सचिव सुरेन्द्र रयालसँग कुराकानी गर्दै थियौं। प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।